في الدنيا والباقية والصالحات خير عند ربك ثوابا خير عند ربك ثوابا وخير الجبال وترى الأرض بارزة وحشرناهم فلم نغادر أحدا وأرجو على ربك صفا لقد كما خلقناكم أول مرة بل زعمتم أن لن نجعل الكتاب فترى المجرمين مشفقين مما فيه ويقولون يا ويلنا ولا فوجدوا ما عملوا حاضرا ولا يظلم ربك أحدا وفي رسول النبي الكريم ومن على ذلك
آدمی شک کر سکتا ہے کہ چڑھا ہے کہ نہیں, موت میں شک نہیں. روزانہ جنازے آتے ہیں, روزانہ جنازے اٹھتے ہیں آنکھوں سے دیکھتے ہیں. کروڑوں روپے کے مالک ایک لمحے میں مالکیت ختم ہو جاتی ہے, ایک لمحہ گزرتا ہے سب کچھ. گھر سے آدمی چلتا ہے تو وہم و گمان میں بھی نہیں ہوتا کہ بنے گا کیا, لیکن تھوڑی سی دیر کے بعد جب اس کی لاش گھر میں آتی ہے تو انسان, وہ اس کے رشتے دار, وہ ایک مرتبہ کہتے ہیں کہ دنیا تو ہار گئی. ہر آدمی کہتا ہے دنیا ہار گئی, ہر آدمی مانتا ہے کہ دنیا ہار گئی, ہر آدمی کہتا ہے کہ ہم نے جانا ہے, لیکن اس کے باوجود اپنے آپ میں تبدیلی نہیں کر رہا. کہتا ہے تو ہر آدمی کہتا ہے یار دیکھو وہ تو کل بالکل ٹھیک تھا لیکن آج اخبار میں آ گیا تو فوت ہو گیا, بلا آدمی ٹھیک تھا ٹیلی فون آ گیا تو مر گیا, میری عقل نہیں مانتی کہ یہ مر گیا. सारी दुनिया के रेडियो टीवी ने कहा कि जियाउल हक का प्यारा गिर गया, लेकिन बहुत सारे लोगों ने कबूल किया। बड़े बड़े लोग दुनिया में आए चले, कोई शक नहीं इस बात में कि मौत आई। और जो आदमी मुसलमान है उसको इस बात में भी शक नहीं करनी चाहिए कि ये जो दुनिया है, दुनिया ये दुनिया एक केसर रिकॉर्ड और ये केसर चल रही है। अगर हम ये कहें कि मौत के बाद कोई चीज नहीं, मौत के बाद कोई चीज नहीं, अगर हम ये कहें तो अभी ये जो दुनिया इंसानियत का और इंसान का ड्रामा है इसका अभी ड्राफ्ट सीन तो हुआ नहीं। आदमी मर गया, केसर चल रही और केसर चलती चलती एक ड्रामा लगा हुआ होगा टीवी पर, तो केसर चलती चलती दरमियान से कट जाए तो लोग कहते हो यार ये तो अभी बात पूरी नहीं हुई। कहते कि एक आदमी जब मरता है तो यूं समझिए कि दरमियान से रील कट गई, अभी उसका राबसी होना बाकी है, उसका हिसाब बाकी है, उसका हशर में जाना बाकी है, हर चीज बाकी। और अगर रेडियो की तरह हम ये कहें कि मर गया बात खत्म हो गई, तो कोई भी दुनिया का ड्रामा ऐसा नहीं कि तकदीर के बगैर खत्म हो जाए। मौत से तो आदमी की तकदीर नहीं होती। और आने बात में मौत को और दुनिया को अजीबोगरीब अंदाज में पेश किया, फरमाया अल माल वल बनून ज़ीनतुल हयातिद दुनिया वल बाकियातुस सालिहात। ये दुनिया का माल है, ये दुनिया का पैसा है, ये दुनिया की दौलत है, आज तू जिस पर नाज करता है एक वक्त आएगा इसका तो मालिक नहीं होगा। ये दुनिया, ख्वाजा अज़ीज़ुल हसन मजदूर ने कहा, ये दुनिया सराय दहर मुसाफिरो बखुदा ये किसी का मकान नहीं। ये दुनिया सराय दहर, ये दुनिया ये तो जमाने की सराह है, सराय है। एक आदमी सफर करके किसी मुल्क में जाए और रात को क़याम के लिए सराह में थोड़ा सा वक्त गुजारने के लिए ठहर जाए, वो कभी ये बर्दाश्त नहीं करेगा कि ये सराह में मैंने रात का वक्त गुजारना है, मैं मुस्तकिल डेरे वहां लगाऊं, इसलिए कि मेरी तो मंजिल और है, मेरा तो मकाम और है, मेरा तो ठिकाना और है। ख्वाजा अज़ीज़ुल हसन ने कहा, ये दुनिया सराए दहर मुसाफिरो बखुदा ये किसी का मकान नहीं। जो मुकीम इसमें कल जहां कहीं आज उनका निशान नहीं। और गरूर था नमूद थी हटो बचो की थी सदा। बड़े बड़े लोग दुनिया में आए, बादशाह आए, रुआसा आए, बड़े बड़े हुक्मरान आए, वजीर आए, रास्ता छोड़ दो, पुलिस खड़ी है, इंतजामिया के लोग खड़े हैं, रास्ता छोड़ो, वजीर साहब ने यहां से गुजरना है। लेकिन शायर कहता है, गरूर था नमूद थी हटो बचो की थी सदा, पर आज मैं तुमसे क्या कहूँ के लहद का भी पता ही नहीं कि खबर कहाँ है, पता नहीं कि टुकड़े कहाँ हैं। एक दिन पहले किसी को खबर नहीं कि क्या हो जाएगा, लेकिन आज जब रूह निकल गई तो उसके अपने रिश्तेदार, उसके अपने भाई, उसके हकीकी दोस्त कहते हैं, जल्दी करो इसको कब्र में दफन कराओ, जल्दी करो इसके जिस्म से कहीं बदबू न आने लग जाए। जो तेरा बेटा है जिसके ऊपर तू फख्र करता है, جب روح نکل گئی تو فوراً وہ تجھے قبرستان میں چھوڑ کر آنے کے لیے تیار ہے، اور جس کے لیے ساری زندگی تو نے دولت کمائی، جس کے لیے بے ایمانیاں کی، جس کے لیے پیسہ کمایا، جس کے لیے جھوٹ بولا، جس کے لیے ملاوٹ کی، جس کے لیے تو نے اپنے دیش کو چھوڑا، اپنے ملک کو چھوڑا، اپنے وطن کو چھوڑا، لیکن آج جب روح نکل گئی تو وہی لڑکا اپنے کندھے پر اٹھا کر تجھے ایسے جہان میں چھوڑ آنے والا ہے کہ جہاں سے گیا ہوا آدمی کبھی واپس نہیں آیا، واپس آتا ہے۔ اسی لیے خواجہ عزیز الحسن نے کہا، یہ دنیا سرائے تہر مسافروں بخدا، یہ کسی کا مکان نہیں، جو مقیم اس نے کل یہاں کہیں آج ان کا نشان نہیں، اور غرور تھا نمود تھی ہٹو بچو کی تھی صدا، پر آج میں تم سے کیا کہوں کہ لہد کا بھی پتہ نہیں، اور وہ لوگ جن کے محلوں میں ہزاروں رنگ کے فانوس تھے، وہ لوگ جن کے محلوں میں ہزاروں رنگ کے فانوس تھے، جھاڑ ہیں ان کی قبر پر اور نشان کچھ بھی نہیں، کوئی نشان ہے؟ ہر چیز میں آدمی شک کر سکتا ہے، خدا ہے کہ نہیں، نبی ہے کہ نہیں، قرآن اللہ کی کتاب ہے کہ نہیں، لیکن مجھے آپ بتائیے موت میں تو شک کر سکتا ہے؟ ایڈمبرا سے ایک آدمی گلاس کو جانا چاہتا ہے، اس کے پاس اپنی گاڑی نہیں، وہ ٹرین پر جائے گا یا بس پر جائے گا؟ لیکن ٹرین پر بھی جائے گا تو جیب میں کرایہ ہوگا تو جائے گا، بس میں جائے گا کرایہ جیب میں ہوگا تو جائے گا، یعنی یہ 40-45 میل کا تھوڑا سا سفر ہے، یہ جناب علی کتنا سا سفر ہے، اس کے لیے آپ چاہتے ہیں کرایہ ہو، لیکن وہ سفر جو قبر کا سفر ہے، حشر کا سفر ہے، اس کے لیے کبھی نہیں سوچا کہ وہ بھی کوئی سفر ہے، ہم اس کے لیے بھی کوئی کمائی کریں، یہ تھوڑا سا سفر ہے، اس کے لیے ہر آدمی کہتا ہے جی مجھے کنڈکٹر کہیں بس سے نیچے نہ اتار دے، گاڑی سے نیچے نہ اتار دے، اس لیے کہ میرے پاس کرایہ کوئی نہیں، لیکن جو اتنا لمبا سفر ہے کہ جس سفر کی انتہا کوئی نہیں، اس سفر کے لیے ہم نے کچھ بھی نہیں، یہ صرف آپ کے لیے نہیں، ہم سب ایسے، ہم سب کے اللہ کے پیغمبر معصوم، اللہ کے پیغمبر، نبیوں کے بعد ہر آدمی کو یہ باتیں مدی نظر رکھنی چاہیے۔ فرمایا المال والبنون زینت الحیات الدنیا، مال اور بیٹے اور اولاد یہ تو دنیا کی زینت ہے، والباقیات الصالحات خیر عند ربک ثوابا وخیر عملا، جو چیز دنیا میں باقی رہے گی وہ تیرا عمل ہے، وہ تیری نیکی ہے، اگر تو نے کوئی عمل اللہ کے لیے کیا ہے وہ تو تیرے سامنے ہوگا، لیکن اگر تو نے عمل اس لیے کیا کہ لوگ مجھے حاجی صاحب کہیں، لوگ مجھے نمازی کہیں، لوگ مجھے دولت والا کہیں، لوگ مجھے سخی کہیں، تو یہ تو دنیا میں اس لوگوں نے کہہ دیا اور تو نے دنیا میں بدلا پا لیا، تیری نمازوں کا کوئی اعتبار نہیں، تیرے روزوں کا کوئی اعتبار نہیں۔ حضور علیہ السلام نے فرمایا قیامت کے دن اللہ کی عدالت میں ایک حاجی لایا جائے گا جس نے صبح 20 حج کیے ہوں گے، اللہ فرمائیں گے اس کو جہنم میں ڈال دو، وہ کہے گا اے اللہ میں نے تیرے گھر کا سفر کیا، میں نے ہزاروں روپیہ خرچ کیا، اللہ نے فرمایا تیری نیت کو میں جانتا تھا، وہ دنیا کے لیے حج کرتا تھا، ایک نمازی لایا جائے گا، اللہ فرمائیں گے اس کو بھی جہنم میں ڈال دو، یہ بھی اس لیے نمازیں پڑھتا تھا کہ لوگ کہیں گے یہ بڑا نمازی ہے، ایک مولوی کو لایا جائے گا، اللہ فرمائیں گے اس کو بھی جہنم میں ڈال دو، اس لیے کہ منبر پر بیٹھ کر قرآن کے غلط مسئلے بیان کرتا تھا، اور اس لیے کہ لوگ مولوی کہیں، لوگ عالم کہیں، لوگ اس کی عظمتوں کا چرچا کریں، اللہ نے فرمایا جس آدمی کی نیت درست نہیں کروڑ مرتبہ مجھے یاد کرے، لیکن اگر اس کی نیت درست نہیں تو وہ کبھی بھی جنت میں نہیں جا سکتا، हजारों रुपया खर्च करते हैं, आदमी सर्दियों में वजू भी करता है, वक्त भी सरफ करता है, लेकिन अगर उन सारी बातों का कोई भी फायदा ना हो तो सबसे बड़ी बात तो इंसान की नीयत है कि आदमी की नीयत सही होनी चाहिए, चाहिए कि नहीं चाहिए। सबसे ज्यादा अहम चीज इंसान की नीयत, कि जो भी आप काम करते हैं आपकी नीयत तो कम अंतर सही हो, नीयत तो ऐसी हो कि जिसकी वजह से उस अमल का आपको फल मिले। कुरान पाक में बड़ी वजाहत के साथ उन अहवाल को अल्लाह ने नकल फरमाया, फरमाया वबूदिया किताब फतरल मुजरिमीन मुश्फिकीन मिम्मा फीहि वयकूलून या वैलतना। कयामत का दिन होगा अल्लाह की अदालत में जब सारी दुनिया पेश की जाएगी, मुजरम भी एक कतार में खड़े होंगे, अल्लाह फरमाएंगे वबूदियल किताब, ये है तुम्हारा नाम अमाल, इसको देखो। वतरल मुजरिमीना, मुजरम उस नाम अमाल को देखेंगे, मुश्फिकीना और डरने लग जाएंगे, कांपने लग जाएंगे और क्या कहेंगे, मिम्मा फीही वयकूलून या वैलतना, ऐ काश हमारा नाम अमाल ही न होता, ऐ काश हमारा हिसाबो किताब ही न होता, ऐ काश हमारे सामने ये चीजें न लाई जाती। माल हाजल किताब ला युगादिरु सगीरतं वला कबीरतं, कोई सगीरा गुना ऐसा नहीं जो इसमें दर्ज न हो, कोई कबीरा गुना ऐसा नहीं जो इसमें दर्ज न हो, इल्ला अहसाहा, मैंने तो अंदर दाखिल होकर ताला लगाकर अंधेरे में मैंने ये गुनाह किया था, लेकिन आज ये गुनाह भी मेरा इस किताब में मौजूद है। मैंने रिश्वत दी थी, वो रिश्वत भी यहाँ मौजूद है, मैंने शराब पी थी, वो भी यहाँ मौजूद है, मैंने धोखा किया था, वो भी यहाँ मौजूद है, मैंने लोगों से फरार किया था, वो भी यहाँ मौजूद है, मैंने गुनाह किए थे, वालदैन को ठुकरा दिया था, मैंने ज़कात नहीं दी थी, मैंने लोगों को धुतकार दिया था, मैंने नमाजें नहीं पढ़ी थी, हर एक एक चीज उसमें मौजूद है। कुरान कहता है बाबा जदू मा अमिलू हाजिरा, जो कुछ दुनिया में उसने किया होगा उसकी जिंदगी की कैसत अल्लाह उसके सामने पेश कर देंगे। वला यज़लिमु रब्बुका अहदा, तेरा खुदा किसी से ज्यादती नहीं करेगा। एक एक चीज जब उसके सामने आएगी तो रो रो कर कहेगा अलकानी सुल्तानिया, मेरी चुदराहट खत्म हो गई, मेरी बड़ाई खत्म हो गई, मेरी दुनिया में जो इज्जत थी आज मिट गई, ऐ अल्लाह तेरे सिवा मुझे बचाने वाला कोई नहीं। आवाज आएगी खुदूह फगुल्लूह सुम्बल जहीम सल्लूह, आज इसको जंजीरों से जकड़ कर जहन्नम में फेंक दो, इसलिए कि मैंने पैगंबर को भेजा, नबियों के बाद औलिया को भेजा, उन्होंने कुरान इसके दरवाजे पर पहुंचाया, कुरान की आयतें इसके दरवाजे पर पहुंचाई, कुरान का तर्जमा पढ़ पढ़ के सुनाया, लेकिन फरमाया इन्नहु कान ला युमिनु बिल्लाहि लज़ीज़, इस पर मेरे कुरान की किसी आयत का असर न होता था, इस पर मेरे कलाम का असर न होता था, इसके दिल इतने पत्थर बन गए थे कि इन पर पैगंबरों के कलाम का भी कोई असर न होता था। आज जंजीरों से जकड़ कर इनको जहन्नम में डाल दो और ये जहन्नम में जलते रहे, इनके लिए कोई माफी नहीं। मैंने कुरान की आपको आयतें पढ़कर सुनाई, ये कोई सस्ती पुन्नू का वाकया नहीं, ये कुरान की कहानी, कुरान का तर्जमा मैं आपको सुना रहा हूं, तफसीर भी नहीं, सिर्फ तर्जमा। कुरान क्या कहता है, एक मुसलमान का तो कुरान पर ईमान होता है, एक मुसलमान तो कुरान से आगे पीछे नहीं जा सकता, लेकिन एक आदमी कुरान को भी ना माने और कुरान की बात का असर ही ना हो। और आज देखिए कितना बड़ा अलमिया, मुझे यहां आकर अफसोस होता है जब भी मैं बरतानियों के सफर पर आता हूं, एक चीज का दुख होता है और वो है हमारी जो नई नस्ल का दुख। अफसोस हर मुसलमान को इसका होता है कि अगर आज हम लोग नमाज पढ़ते हैं, कलमा पढ़ते हैं, दीन की बात करते हैं, तो इस यहां माहौल ऐसा है कि अगर वालदैन भी तवज्जो बिल्कुल ना करें तो उनकी जो यहां औलाद जवान होगी ये तो कलमा और ईमान और कुरान बिल्कुल छोड़ रही है, جن والدین نے سستی کی ہے ان کی اولاد نہ قرآن نہ نماز نہ خدا نہ رسول، اور جو ان کی اولاد آئے گی وہ تو اسلام سے ویسے ہی نکل جائے گی، اور اس کا گناہ ملکہ الغلط پہ ہوگا، اس کا گناہ مسز پیچر پہ ہوگا، اس کا گناہ یو کے انتظامیہ نہیں، اس کے گناہگار آپ ہیں، میں اس کے گناہگار ہم لوگ. حضور اللہ نے یہ نہیں فرمایا کہ جاؤ دنیا میں کماؤ اور اپنی اولاد کو کھلا چھوڑ دو، اولاد کو نہ دین سکھاؤ نہ قرآن سکھاؤ، اولاد دھکے کھاتی پھرے، اولاد دین کو چھوڑ کر عیسائیوں کے طریقے پہ چلتی پھرے. اولاد کے لیے دنیا کمائی، لیکن اولاد کے لیے تو نے وہ چیز نہیں کمائی جس کا اولاد کو پیدا ہونا ہے. وہ کمائی یہ تو سوچا کہ میں ویئر ہاؤس بناؤں میرے بیٹوں کے کام آئے گا، میں دولت کٹھی کروں میرے بیٹوں کے کام آئے گا، یہ بھی کبھی سوچا کہ میں ان کو کلمہ پڑھاؤں میں ان کو قرآن پڑھاؤں، میں مروں گا میرے لیے یہ قرآن پڑھیں گے، میں مروں گا میرے لیے کلمہ پڑھیں گے، میں مروں گا میرے لیے درود پاک پڑھیں گے. اس کے بعد جب یہ مریں گے تو ان کا پڑا ہوا کام آئے گا، جو اصل حشر ہے اصل میدان ہے اس کے لیے تو اولاد کو کچھ نہیں پڑا ہے. اور پیسہ اور دولت آپ کہہ سکتے ہیں کہ اس دولت سے ہمیں کفن بھی ملے گا. پاکستان کا وزیر اعظم تھے بھٹو صاحب، آپ کو معلوم ہے 32,000 ایکڑ زمین کا مالک تھا، لیکن جب فوج جب پھانسی کے تختے پہ چڑھا اس کو اس 32,000 ایکڑ کی زمین اور پیسے سے کفن ملی. فوجیوں نے اور سپاہیوں نے پیسے اکٹھے کر کے اس کو کفن کر. ایران کا بادشاہ کتنا بڑا بادشاہ تھا، اپنے ملک میں 2 گز زمین قبر کے لیے نہیں ملی، امریکہ بھی اس کا حامی تھا. کتنے بڑے بڑے لوگ تھے، اور ابھی جنرل ضیاء کو دیکھو، 11 سال مارشل لا رہا، 11 سال ایک آدمی کی بات نہیں. یہ تو اس کا معاملہ اللہ کے سپرد ہے کہ کیا ہوتا ہے کیا نہیں ہوتا. لیکن بات صرف اتنی ہے کہ کوئی کہتا ہے دانت باقی رہ گئے تھے، کوئی کہتا ہے ستاروں سے پہچانا گیا، کوئی کہتا ہے جناب بھوتوں سے پہچانا گیا، کوئی کہتا ہے وردی کا نشان باقی تھا، اور کوئی کہتا ہے کہ اس تابوت میں کچھ کھا بھی نہیں، کوئی کہتا ہے چند ہڈیاں تھی وہاں بچی. کیا باقی رہی تھی؟ اسی لیے خواجہ دل محمد نے کہا کہ آدمی کا جسم کیا ہے جس پہ شیدا ہے جہاں، آدمی کا جسم کیا ہے جس پہ شیدا ہے جہاں، ایک مٹی کی عمارت ایک مٹی کا نشان، خون کا گارا بنایا اینٹ جس میں ہڈیاں، چند سانسوں پر کھڑا ہے یہ خیالی آسمان، او موت کی پرزور آندھی آ کے جس دم ٹکرائے گی یہ عمارت ٹوٹ کر پھر خاک میں مل جائے گی. ملے گی کہ اور قرآن کہتا انا آتدنا للظالمین نارن احاط بہم، ہم نے ظالموں کے لیے اپنے نافرمانوں کے لیے اور جن کو بتایا گیا پھر بھی انہوں نے عمل نہ کیا ان لوگوں کے لیے نار ایسی دہکتی ہوئی آگ تیار کر رکھی ہے. انا آتدنا للظالمین نارا احاط بہم، جو قیامت کے دن کا گھیراؤ کرے گی ان کے ارد گرد ہوگی، احاط بہم سرادقھا وإن یستغیثوا یغاثوا بماء، جس وقت وہ اس آگ میں تڑپ کر پانی کے قطرے مانگیں گے اللہ ان کو ایسا پانی پلائے گا کہ وہ پانی کا قطرہ ہونٹ میں جائے گا ساری انتڑیاں باہر آ جائیں گی. وہی یستغیثوا یغاثوا بماء کالمحل یشوی الوجوہ، ان کے ہونٹ جل جائیں گے اور ایک چیز بھی ان کو نہ ملے گی جس سے شراب، اس لیے کہ یہ تو بہت زیادہ برا پانی ہے جو آج ان کو دیا گیا، اس لیے کہ ساری زندگی ان کی دنیا میں گزر گئی، نہ قرآن پر عمل کیا نہ نبی کے فرمان پر عمل کیا، کلمہ محمد مصطفیٰ کا پڑھتے رہے نام میرا لیتے رہے لیکن عمل سارے عیسائی عیسائیوں اور یہودیوں والے کرتے رہے اور ان کے دروازوں پر قرآن پہنچایا گیا لیکن انہوں نے میری کوئی بات بھی تسلیم نہیں کی. یہ قرآن کے ترجمے کو میں پیش کر رہا ہوں, تفسیر نہیں ترجمہ. آپ کہیں گے جی تفسیر کسی اور کی نقل کر دی, نہیں, میں آپ کے سامنے تفسیر اور ایک لفظ پر بھی تقریر کر سکتا ہوں لیکن میں چاہتا ہوں کہ آپ کو قرآن سنا. آپ میں سے کئی آدمی بعد میں یہ بھی کہہ سکتے ہیں جی مولوی کے پاس تقریر سننے گئے تھے اس نے دوزخ سے بڑا ڈرایا, ٹھیک ہے, اور ہم تو ڈر کر آ گئے بھی بھول کر مسجد میں گئے تھے اور جب گئے تو اس نے ڈرا دیا. جو مرضی کہو میں تو قرآن پڑھتا ہوں, قرآن نے یہ جو کچھ بیان کیا ہے اگر تیرا خدا اور اس کے رسول پر ایمان ہے تو تجھے ان باتوں پر یقین کرنا پڑے, اگر نہیں یقین تو ٹھیک ہے پھر جو مرضی کرو اور اپنی حقیقت پہ ذرا ایک منٹ غور کر لیں. حقیقت تیری یہ ہے کہ جس وقت تیری پیدائش ہوئی تو پانی کے اس پلیت قطرے سے تیری پیدائش ہوئی, پانی کے اس پلیت قطرے سے تو بنا کہ وہ قطرہ کپڑے کو لگ جائے تو سات مرتبہ تو دھوتا ہے کہ کپڑا کہیں ناپاک نہ رہ جائے, اس پلیت قطرے سے تجھے بنایا گیا اور تیری یہ تو ابتدا ہے اور انتہا تیری یہ ہے کہ جب روح نکل گئی تو تیرے ہی بیٹے تیری ہی بیٹیاں تیرے کپڑے اتار لیں گے جو پہنے ہوئے ہیں, سفید کپڑے دو تین پہنا کر تجھے اس جنگل میں چھوڑ دیں گے جہاں گیا ہوا کبھی واپس لیں. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ قبرستان میں موجود ہے اور قبر پہ بیٹھے رو رہے ہیں, وہ عثمان غنی جس کو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا لوگوں جس نے جنتی دیکھنا ہو عثمان کا چہرہ دیکھے, رو رو کر رخساروں پہ نشان پڑ گئے. کسی نے کہا امیر المومنین تم تو جنتی ہو, فرمایا میں اس لیے روتا ہوں کہ اس قبر کی زمین سے آواز آتی ہے اور میری دھرتی پہ چلنے والے اگر تیرے عمل اچھے ہوئے تو میں تیری میزبان بنوں گی, اگر عمل اچھے نہ ہوئے تو میرے سے زیادہ برا ٹھکانہ تیرا کوئی نہیں. اور فرمایا کہ اس زمین پر میں چلتا ہوں تو آواز آتی ہے اور اموالکم قسمت و ازواجکم ذریت, او مرنے والوں او قبروں میں آنے والوں تمہارے مال تمہارے پیچھے تقسیم ہو گئے, تمہاری بیویوں نے نکاح کر لیے, تمہارے خامدوں نے نکاح کر لیے, جس اولاد کے لیے تم نے مال جمع کیا تھا وہ تو تمہارے پیچھے قرآن کا ایک لفظ بھی نہیں پڑھتے, انہوں نے تمہاری کمائی ہوئی دولت پہ تو قبضہ کر لیا لیکن اس جہان میں جو بچھوؤں اور سانپوں کا گھر قبر ہے اس کے لیے تو انہوں نے تمہارے لیے کچھ نہیں بھیجا. وہ اپنے بیٹے کو قرآن حفظ کراتا, اپنے بچوں کو قرآن یاد کراتا, اپنی بیٹی کو قرآن یاد کراتا, تیرے مرنے کے بعد تیری بیٹی قرآن پڑھتی, تیرا بیٹا قرآن پڑھتا, تیرے عملوں کے پیچھے پہنچتے اور تیری قبر ٹھنڈی ہو جاتی. انہوں نے سوچا میں دولت جمع کر لوں, میں پیسے جمع کر لوں, دولت جمع کر کے میری دولت بڑی ہو جائے, لوگ مجھے بڑا کہیں, میرا لڑکا انگریزی بولنے لگ جائے, میرا لڑکا جناب عالی اعلیٰ تہذیب میں آ جائے, پاکستان والے تو جاہل ہیں, انڈیا والے تو جاہل ہیں, فلاں تو جاہل ہیں, میرا لڑکا بڑا اپ ٹو ڈیٹ ہو جائے گا اور میرے دوست ان اپ ٹو ڈیٹوں کا اور ان باتوں کا تو اس رات کو پتا چلے گا جو قبر کی تنہائی میرا آتا ہے جی, اس دن پتا چلے گا کہ کیا ہے دنیا میں کیا ہوا ہم نے کیا کیا. قرآن کہتا ہے توجہ کر 29واں سپارہ, اللہ نے فرمایا قیامت کے دن بڑے بڑے آدمی جب جہنم میں جلتے ہوں گے تو جنت میں وہ غریب اور مسکین لوگ, غریب و مسکین لوگ جو جنت میں ہوں گے وہ الماری کھول کر ان جہنم کے چودھریوں سے کہیں گے, کیا کہیں گے؟ قرآن نے ان کے لفظوں کو بھی 29ویں سپارے میں نقل کیا, وہ کہیں گے ما خلقکم فی سقر, چودھری جی, خان جی, سردار جی, تمہارے حکم کے بغیر تو پتا بھی زمین کا ہلتا تھا, اور چودھری صاحب آج تمہیں کیا ہو گیا, آج جہنم کی وادی میں جل رہے ہو. قرآن کہتا ہے خلقکم فی سقر, کس چیز نے تمہیں جہنم میں ڈالا؟ آگے سے وہ کیا کہیں گے, تو وہ کہیں گے قرآن نے اس کو بھی نقل کیا، فرمایا قالوا لم نكن من المصلين، اس لیے آج ہم جہنم میں ہیں کہ ہم دنیا میں نمازیں نہیں پڑھا کرتے تھے. قالوا لم نكن من المصلين ولم نكن نطعم المسكين، ہمارے دروازے پہ غریب لوگ آ کر بیٹھتے تھے، ہم دھکے مار کے ان کو نکال دیتے تھے، ہم نے کبھی خیرات نہ کی تھی، ہم نے کبھی اپنے مال کی زکات نہیں نکالی تھی. وکنا نخوض مع الخائضین، جب کوئی عالم قرآن پڑھ کر سناتا، دین کا مسئلہ بتاتا، ہم آپس میں بیٹھ کر ہنستے تھے، ہم اس کو مذاق کرتے تھے کہ مولویوں کا تو یہی کام ہے. قرآن کہتا ہے وکنا نخوض مع الخائضین، جب مذاق کرتے تھے قیام کرنے والوں کو تو ہم ان کے ساتھ مل کر مذاق اڑایا کرتے تھے. اللہ فرمائیں گے وکنا نخوض مع الخائضین، یہ کہہ کر وہ روئیں گے اور کہیں گے اے اللہ آج ہماری باتوں کو سن لے. لیکن اللہ نے فرمایا، اللہ فرمائیں گے میں نے تو تمہیں دنیا میں کہہ دیا تھا فانفقوا مما رزقناکم من قبل ان یأتی احدکم الموت، او دنیا کے اندر چلنے والوں خرچ کرو اپنی جوانیوں کو، خرچ کرو اپنے پیسوں کو، خرچ کرو اپنے وقت کو موت کے آ جانے سے پہلے. من قبل ان یأتی احدکم الموت، کہیں ایسا نہ ہو کہ فیقول ربی لولا اخرتنی الى اجل قریب، کہ موت کا فرشتہ اوپر آ جائے اور پھر تم کہو کہ اے اللہ تھوڑی دیر کی مہلت دے دے. اللہ فرمائیں گے لولا اخرتنی الى اجل قریب فاصدق واكن من الصالحین، میں صدقہ کروں، میں نیک لوگوں میں سے ہو جاؤں، اس لیے تھوڑی مہلت دے دے. لیکن اللہ فرماتے ہیں پھر آواز آئے گی، جب موت کا فرشتہ آ گیا تو آواز آتی ہے ولی اخر اللہ نفسا اذا جاء اجلها، ایک منٹ کی بھی تاخیر نہیں ہوگی، ایک لمحے کی تاخیر. جب موت کا فرشتہ آ جائے گا کبھی ہوئی ہے تاخیر؟ بولو، ایک لمحے کی تاخیر نہیں ہوگی. بڑے بڑے دنیا میں لوگ دیکھے، بڑے بڑے بادشاہ آئے، رؤساء آئے، دنیا سے چلے گئے، کسی کا نام باقی نہیں رہا، رہا باقی. اللہ ہمیں سمجھنے کی توفیق. آج اگر اولاد ہماری قرآن اور دین پر نہیں ہے تو اس میں قصور آپ کا اور ہمارا، ہمارا قصور. ہم نے چدراہٹ کے لیے، پیسے کے لیے، لوگوں میں بڑا بننے کے لیے اس نئی نسل کو تباہ کر دیا. یہ نہ سوچا کہ جس پیغمبر کا ہم نے کلمہ پڑھا ہے اس نے ہمیں کیا کہا، جس قرآن کو ہم یاد کرتے ہیں اس نے کیا کہا. حضور صلی اللہ علیہ وسلم کے دور کا ایک حیرت انگیز واقعہ میں آپ کو سنانا چاہتا ہوں. حضور صلی اللہ علیہ وسلم کے دور میں ایک عجیب واقعہ پیش آیا. ایک آدمی حضور صلی اللہ علیہ وسلم کی خدمت میں آیا، کہنے لگا یا رسول اللہ صلی اللہ علیہ وسلم، میرے لڑکے نے مجھے مارا، میرے لڑکے نے مجھے. حضور صلی اللہ علیہ وسلم فرمایا، صحابی کو حکم دیا کہ اس کے لڑکے کو بلا. لڑکے کی عمر کو 12-14 تھا. لڑکا پڑا ہوا تو نہیں تھا لیکن سمجھ رکھا کچھ. حضور صلی اللہ علیہ وسلم نے اس سے کہا کہ کیوں نہیں، تجھے پتا ہے کہ باپ کا کتنا حق اور ماں کا کتنا حق. باپ کھڑا ہے، پریشان ہے، آنکھوں سے آنسو ہے، کہتا ہے کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، اس نے مجھے بھی مارا ہے، میری بیوی کو بھی مارا ہے، یعنی مجھے بھی مارا ہے اور اپنی ماں کو بھی مارا ہے. حضور نے فرمایا تجھے شرم نہیں آتا؟ یہ لڑکا تھا کچھ پتا نہیں، لیکن کچھ سمجھدار تھا. جب حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ تجھے باپ کا کہنا ماننا چاہیے، باپ کی بات پر عمل کرنا چاہیے، اس نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم، اگر آپ کی جناب سے اجازت ہو تو میں کچھ حرض کر سکتا ہوں. حضور صلی اللہ علیہ وسلم، مجھ پر تو آپ نے حکم فرمایا کہ اولاد پر حکم ہے تو ماں باپ کا کہنا، لیکن ماں باپ پر بھی کچھ حکم ہے ہمارا، ہمارے لیے تو حکم ہے کہ ماں باپ کا کہنا مانیں، लेकिन माँ बाप पर भी कोई आपका इरशाद है कि माँ बाप हमारे लिए ये करें?
लेकिन हमारे हाथ
आप पर माँ बाप का हक है, माँ बाप पर आपका हक
है। यार
जो माँ बाप पर हमारा हक है और माँ बाप पर हमारे लिए चीजें वाजिब और फर्ज होती हैं, वो इरशाद है।
ने फरमाया
कि तुम पर तो ये हक है ना वालदैन का, तो वालदैन के लिए कहना काम करे तो जो काम करे उनका एहतराम कर, उनकी इज्जत कर। लेकिन वालदैन पर हक तेरा ये है कि जब बच्चा पैदा हो, जब बच्चा पैदा हो तो वालदैन पर लाजिम है इस्लाम की तरफ से तो उसका अच्छा नाम रखे, उसका सबसे पहले क्या करे उसका नाम अच्छा। वो लड़का बोलो कहने लगा यार सुन, ये मैं पैदा हुआ तो मेरे बाप ने मेरा नाम रखा तुम्बुर। तुम्बुर, तुम्बुर अरबी जबान में कहते हैं उस काले और बड़े कीड़े को, उस गंद को जमा करता है जिसको पंजाबी में साढ़े इलाके के अंदर तेल वो वड्डा सारा एक कीड़ा होगा जरा गंद में जमा करके गूड़िया
बनाता
है, उसको अरबी में क्या कहते हैं तुम्बुर। कहने लगा यार सुन, आपने फरमाया कि वालदैन पर पहला हक क्या है कि नाम अच्छा रखे, लेकिन मेरे बाप ने मेरा नाम रखा तुम कहने अच्छा नाम नहीं रखा, नाम रखा तुम। उसके बाद हजूर ने फरमाया उसके बाद हक यह है वालदैन पर तेरा कि तुझे अच्छी तालीम दिया। ये भी आज एक अलमिया यहां यूके की बात नहीं, पूरी दुनिया में जहां जहां मुसलमान वो समझते हैं कि तालीम अच्छी का मतलब है अंग्रेजी पढ़ाना। अच्छी तालीम जब रसूलुल्लाह की तरफ से हुक्म होगा तो उसका मतलब कुरान और हदीस पढ़ाना। इस्लाम के नजदीक तालीम है ही कुरान और हदीस। ये अंग्रेजी जबान, फ्रांसीसी जबान, तुर्की जबान और अरबी जबान ये फन है, फनून है। आप फन के तौर पर सीखें, जबान को सीखने का कोई मुनकर है? आप साइंस सीखें, आप रियाजी सीखें, आप टेक्नोलॉजी में महारत हासिल करें, इस्लाम का कोई मुनकर तो नहीं। लेकिन इस्लाम कहता है कि तुम मुसलमान हो पहले अपने दीन को सीखो फिर इन बातों की तरफ आओ। कहने लगा या रसूल अल्लाह सल्लम, मैं आपने हुक्म दिया है कि दूसरा हक है वालदैन पर कि वो मुझे अच्छी तालीम दिला, बच्चे को अच्छी तालीम दिला कुरान और हदीस। कहने लगा या रसूल अल्लाह सल्लम, मैं 4 साल का था तो मेरे बाप ने मुझे तालीम दिलाने की बजाय ऊंट चराने के लिए दी और अब मेरी उम्र हो गई है 14 साल और आपने जब मुझे बुलाया है तो मैं ऊंट चराता हुआ वहां से आया हूं, 10 साल से मैं ऊंट चरा रहा हूं। कि तूने वालदैन को मारा क्यों है? अब उसने कहा या रसूल अल्लाह सलम, मुझे तो ये पता ही नहीं है कि वालदैन को मारना भी चाहिए, किसी ने बताया ही नहीं और मैं ऊंट चराता था तो जो कुछ मैंने वालदैन के साथ कल किया है वो मैंने देखा है तो किया है। तो क्या देखा? कहने लगा यार सुन, परसों हमारे 2 ऊंट लड़ पड़े, मैं चरा रहा था ऊंट, 2 ऊंट लड़ पड़े तो मेरा बाप भागा हुआ आया, तो जब भागा हुआ आया तो उसने एक लाठी एक ऊंट को मारी, एक दूसरे को मारी, इधर वाला इधर चला गया, इधर वाला इधर चला गया। तो ये तो परसों की बात है और कल मेरा बाप और मेरी मां लड़ पड़े तो मैंने लाठी उठाकर एक उसको मारी, एक उसको मारी, जो मैंने सीखा था वो मैंने कर दिया। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उस बाप लड़के को, कहने को तुम जाओ और बाप को कहा सारा तेरा कुछ सारा, तू उसको दीन सिखाता उसको पहले ये तो बताता कि तेरा एहतराम क्या है, वो एहतराम तो कुरान हदीस से सिखाओ, एहतराम तो सिखलाया नहीं। और जब जनाबी अली अब बड़ा हो गया और क्या कर लीजिए मारता, तुम पर हक है वालदैन, तुम वालदैन हो और तुम पर हक है हजूर। हमारे यहां भी ऐसे ही होता, पाकिस्तान में मौलवी जी मुंडा कहना नहीं मन रहा तो ही होता, ऐसे होता है हमारे साथ, मुंडा कहना नहीं मनता तो मुंडा मुंडे ने कहना कितों मनना, मुंडा तो राति 12 बजे तो बाहर आना घर आवारा कर दी तो सवेरे 10 बजे तक हो न्याण छुपा रहेंगे, खैर है न्याणा है ना बच्चा है खैर कोई सुता रहा है जी कोई नहीं खैर है और मुंडा मुंडा है अपना गरम ब्याह जी अपने यारा दोस्त ना। जब आप बच्चे को दीन नहीं सिखाएंगे तो बच्चा करेगा, जो चीज बोएंगे काटेंगे तो वही में अगर आज बच्चे को यहाँ स्कूल में कॉलेज में यहाँ अंग्रेजी पढ़ाई जाती है तो अंग्रेजी पढ़ना या सीखना कोई ऐब नहीं। सवाल यह है कि आप उस अंग्रेजी और उस तालीम से पहले उसको कुरान और हदीस सिखलाएं, जिस पैगंबर का कलमा पढ़ा है उस नबी की सकाफत और कल्चर बताएं, उसकी तहजीब सिखाएं, फिर आप जो मर्जी बच्चे को सिखाएं। आप तो बच्चे को दीन की तरफ लाए ही ना, और जब बड़ा होकर आपको बास्टर्ड कहने लग जाए औलाद को, औलाद बाप को, फिर रोकर मौलवी साहब के पास आए हजरत जी तमीज जो मौजी करा। मैंने 90% वालदेन को देखा है कि बाप औलाद के बारे में परेशान, 90% कोई बच्चों के बारे में परेशान है, कोई बच्चों के बारे में परेशान। सिर्फ इसलिए कि हमने दीन की तरफ तवज्जो नहीं, हम दीन की तरफ आए नहीं। मेरे दोस्तों, जिस कयामत का दिन आना यकीनी है उसके लिए भी हमें कुछ कमाना चाहिए, कमाना चाहिए। इजा जा अजलुहुम ला यस्तक़दिमून सातौ वला यस्ताख़िरून। जब कयामत, जब मौत आएगी तो एक मिनट की मोहलत नहीं मिलेगी, एक लम्हे की मोहलत नहीं मिलेगी। बड़े बड़े चौधरी, बड़े बड़े लैंडलॉर्ड, पता ही नहीं चलता मौत किस वक्त आ गई, जान निकल गई, रिश्तेदारों ने छोड़ दिया, अपनों ने छोड़ दिया, बच्चों ने छोड़ दिया, औलाद ने छोड़ दिया। जिस दुनिया के अंदर तूने 50-60 साल रहना है उसके लिए सब कुछ लगा रहा है, और जिस कयामत के दिन के लिए कोई मोहलत, कोई मुद्दत मुतय्यन नहीं, जिस जो मंजिल तेरी आखिरी है, जिस हशर के मैदान में हम सब ने जमा होना है, उसके लिए कोई चीज भी ना कमाई। कौन कहते भाई यो मनु सैरुल चिबाल अवतर अर्जा बारिजत हशरनाहुम। उस दिन को याद कर, इस दिन पहाड़ भी रुई की तरह उड़ते नजर आएंगे। उस दिन को याद कर जिस दिन पैगंबर भी कतारों में खड़े होकर नफसी नफसी पुकारेंगे। उस दिन को याद कर जिस दिन अमलों के बगैर तेरे पल्ले कोई चीज न होगी। अकीदा ठीक कर, अमल ठीक कर, नीयत ठीक कर, बेईमानियां छोड़ दे, हराम कमाना छोड़ दे, नीयतों को सही कर, अपनी औलाद को कुरान और दीन का इलम सिखा। इससे बड़ी क्या बात, सबसे बड़ी बात है कि अल्लाह ताला औलाद साले अता आदमी, हर आदमी चाहता है ना औलाद साले, औलाद साले तो चाहता है, लेकिन करना काम नहीं कि औलाद साले इस तरह आए, काम कोई नहीं करता, चाहता ये है। एक आदमी औलाद को कुरान और दीन की तरफ लाएगा और वो कहे कि मेरी औलाद जो है वो ठीक होगा, किस तरह ठीक सोचे ना। और ये जितनी भी दौलत है, जितना पैसा, पता नहीं काम आएगा, किसके काम आना है। वहां अखाड़े के करीब है गैंबर एक जगह पाकिस्तान में, एक्सीडेंट हो गया बसों का, 7-8 आदमी मर गए, लोग अपनी अपने रिश्तेदारों की लाशें देती तक आकर गए। एक बाबा बूढ़ा 80 साल उसकी, उसको लावारस करार दे दिया बल्दिया वालों ने कि ये लावारस सारी जिंदगी सोए, इसको क्यामत के दिन चले इसलिए। ये चीजें देखने एक दौर था कि बड़े बड़े बादशाही परिचय दिला, अगर यही मदद रहमतुल्ला रहे पर इस वाक्य का क्या असर हुआ। कुतुबुद्दीन बख्तियार काफी रहमतुल्ला रहे, बहुत बड़े बड़ी गुजरे हैं हिंदुस्तान में। वफात का वक्त आया तो खादिम को कहने लगे कि मेरी नमाज जनाजा वो आदमी पढ़ाए जिसकी तहज्जुद की नमाज और असर की सुनते कभी जिंदगी में कज़ा न हुई। तो दूसरा दिन हुआ, 9 बजे का वक्त है, जनाजे के लिए मैदान में जनाजा लाया गया और खादिम ने खड़े होकर वसीयत सुनाई कि बाबा जी की ये वसीयत है कि मेरा जनाजा वो पढ़ाए जिसकी असर की सुनते और तहज्जुद की नमाज कभी कज़ा न हुई। तो ये आदमी भी आगे आया, बड़े बड़े लोग थे, बड़े बड़े बुजुर्ग भी थे, लेकिन ये दावा कौन कर सकता है कि अगर सुनते किसी की न टूटी है या तहज्जुद की नमाज न टूटी। जब कोई भी आगे आया तो दोपहर के 11 बजे एक आदमी के चेहरे पर कपड़ा वो सफेद चीरता हुआ आगे आया और खड़ा होकर रोने लग गया। कहने लगा बाबा जाता हुआ मेरा राज पास कर गया। जब उसने चेहरे से कपड़ा हटाया तो वो जलालुद्दीन अल्तमश दिल्ली का बादशाह था। कहने लगा जब से बालक हुआ हूँ आज तक न तहज्जुद की नमाज पढ़ी है न सब की जिंदगी। एक वक्त वो और एक वक्त वो भी आया कि यह बादशाह और बड़े बड़े रुआसा आए न नमाज न दीन न कुरान न किसी कोई बात। जनरल ज़िया साहब ने वफात से जनरल ज़िया साहब ने कहा नमाज नहीं थी खुदा तरस उनसे इख्तलाफ आपको हो सकता है लेकिन वो बदमाश या शराबी जानी थी। लेकिन एक बात वफात से 15 दिन पहले कही कि मैं जाने वाला नहीं बड़ा कामयाब मैं जाने वाला देख लो जो ले जाने वाला है वो बड़ा था। भुट्टो साहब ने कहा कि मेरी कुर्सी बड़ी मजबूत है। 17वें दिन तख्ता उलट गया बिलाकर फांसी के तख्ते पे चढ़े तो खुदा ने दुनिया को बताया कि कुर्सी तुम्हारी भी मजबूत कुर्सी ऐतल कुर्सी वाले की मजबूत जो ऐतल कुर्सी वाला उसकी मजबूत। अल्लाह ताला हमको समझने की तोफी मेरे दोस्तों ये दावत है फिकर जो कुरान की आयतों की रोशनी में मैंने आपके सामने पेश की है हमको ये बातों पे गौर करना चाहिए। हम इन बातों की तरफ तवज्जो नहीं देते बस ठीक है यहाँ जो दो दो चार बातें सुनी है कुरान की आयतें सुनी है उनको यही छोड़कर चले गए और फिर इसी तरह बात शुरू होगी। अल्लाह ताला हमें तौफीक बख्शे कि हम कब्र के सफर के लिए तोशा तैयार करें सामान तैयार करें जो हमें कब्र और हश्र में काम اللہ تعالیٰ مجھے اور آپ کو دین کے خرید کی توفیق عطا فرمائے تو آخری دعوانا الحمد للہ قرآن کی چند آیتوں کی روشنی میں یہ باتیں میں نے عرض کی ہیں۔ مجھے کہا گیا ہے کہ سیرت النبی کے موضوع پر کسی بھی بات ہو ان شاء اللہ سیرت النبی پر بھی اللہ نے توفیق رکھی کسی پھر موقع پر بات ہوگی اس لیے کہ اس کے لیے بہت زیادہ وقت کی ضرورت ہوتی ہے تو میں آپ سے درخواست کروں گا کہ پھر ان شاء اللہ اس موضوع کو بیان ہوگا یہ موضوع بیان ہوگا یہ باتیں جو ہے یہاں کے حالات کے مطابق اور ہم لوگوں کے لیے جو دین کی طرف لوگوں کو لانے والی ہیں ان کے لیے میں آپ حضرات کو جو یہاں کے ساتھی ہیں ان کے لیے مبارکباد دیتا ہوں کہ یہاں اس مسجد کو اس پیارے خان میں یہاں ایک عبادت کے لیے جگہ بنائی ہوئی اور جگہ بھی یہاں یعنی حاجی یوسف صاحب نے فرمایا کہ جگہ ہم نے خرید لی ہے تو ابھی ہزار فون مسجد کے لیے اللہ تعالیٰ اس کو مبارک کرے اور اس جگہ کی بدولت اس علاقے کئی ہزار فون اس پورے علاقے کو دین کی روشنی سے مالا مال کرے یہ بہت بڑا صدقہ جاریہ ہے اور بہت بڑا دین کا کام ہے۔ اللہ تعالیٰ اس دین کا کام لے لے اور اس علاقے کے لوگوں کو اس مرکز کے ذریعے اسلام کی دولت سے آشنا کرائے اللہ تعالیٰ والا بنائے ایک بات یاد رکھے بڑی ضروری بات ہے وہ میں نے آپ سے عرض کرنی ہے کہ اس وقت برطانیہ میں قادیانی جو ہے بہت زیادہ لٹریچر کتابیں بھی پھیلا رہے ہیں اور بہت زیادہ تبلیغ کر رہے ہیں جو مسلمان وہاں موجود ہیں ان کو قادیانیوں کی سازشوں سے اور ان کے لٹریچر سے آگاہ ہوں۔ لیکن اگر آپ کے علاقے میں کوئی قادیانی تبلیغ کرتا ہے مسلمانوں کو گمراہ کرتا ہے تو آپ کو چاہیے اس کی خلاف دفتر ختم ضرورت میں دیں یا یہاں پر قاری عبدالرحمان صاحب کو دیں یا اجندرے میں آپ کو جو نہیں صاحب کو دیں۔ اس لیے کہ ہم نے قادیانیوں کے بارے میں لٹریچر شائع کیا ہوا ہے یہ کتابیں ہمارے پاس موجود ہیں جن کو ہم مفت تقسیم کرتے ہیں۔ یہ قادیانیوں کے بارے میں اردو زبان میں کتاب ہے اور اسی طرح عقیدہ ختم نبوت اور اسلام یہ بھی کتاب ہے اور اس طرح اسلام پر بچوں کے لیے خود تھوڑی کتابیں بھی ہمیں شائع کی ہیں۔ تو آپ سے درخواست ہے کہ قادیانیوں کے لیے جہاں بھی آپ کو لٹریچر کی اور کتابوں کی ضرورت پڑے آپ عبد الرحمان صاحب سے یا عبد الرحمان صاحب سے آپ یہ کتابیں لے سکتے ہیں۔ یہ 3000 کتابیں شائع کر کے پاکستان میں بھی اور یہاں بھی پہلے بھی تقسیم کی گئی ہیں اب بھی ہمارے پاس کتابیں یہاں موجود ہیں۔ کچھ کتابیں ہم نے منگوائی ہیں دوبارہ اس لیے پہلے کتابیں ختم ہوئی ہیں کچھ کتابیں اور آ رہی ہیں۔ یہ ضروری مسئلہ تھا. قادیانی اسلام اور قرآن اور حدیث اسلام کے دشمن ہیں, اور جو بھی مسلمان ہے اس کو ختم نبوت پر اپنا ایمان پکا کرنا چاہیے اور قادیانیوں کی سازشوں سے ہمیں آگاہ ہونا چاہیے. اس لیے کہ وہ دائرہ اسلام سے خارج ہیں اور ناجائز طور پر اپنے آپ کو مسلمان کہتے ہیں. عام آدمی سمجھتا ہے کہ یار یہ پتہ نہیں مسلمان ہی ہے جو کلمہ بھی پڑھتے ہیں. حالانکہ مرزا قادیانی نے ایک غلطی کا اضالہ اپنی کتاب کے 12 نمبر صفحے پر لکھا کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم جو قرآن کی آیت ہے وہ بالکل اتنی اور اس لیے لا الہ الا اللہ میں جو محمد اللہ وہ کہتے ہیں وہ اپنے آپ کو مرزا قادیانی اس سے مراد ہوتا ہے. یہ امت کو دھوکا ہے. اللہ تعالیٰ اس دھوکے سے اللہ صلی اللہ علیہ وسلم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا الله من يكون معك لا تحمد. يا الله جو کچھ بیان کیا اس کو قبول کر, دین پاک نصیب فرما, دین پر چلنے والا بنا, دین سے محبت نصیب فرما. اے اللہ